नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा गत आइतबारदेखि शुरू भएको छ र गए रातीदेखि मतदान प्रक्रिया अगाडि बढ़ेको छ र यो मतदान प्रक्रिया अहिले बिहान 10 बजेसम्म चल्ने बताइएको छ। यसरी महाधिवेशन दुई दिन लम्बिँदा गए रातीदेखि बल्ल मतदान प्रक्रिया अगाडि बढ़ेको हो। विशेष गरी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह निर्वाचित भइसक्नु भएको छ र अन्य पदका लागि अहिले मतदान भइरहेको छ, विद्युतीय मतदान भएको छ र 10 बजेसम्मको समय निर्धारण गरिएको छ मतदान गर्ने अन्तिम समय, र त्यसपछि केही घण्टामै नतिजा निस्कने बताइएको छ। यसरी अहिलेको सबैभन्दा ठूलो पार्टी, संसदको सबैभन्दा ठूलो पार्टीको पहिलो अधिवेशन भइरहँदा यसले राष्ट्रिय राजनीतिमा ठूलो महत्व पनि राखेको छ। सँगै सरकारको नेतृत्व गरेको दल भएकाले पनि यो महाधिवेशनले उठाएका विषयहरू त्यतिकै महत्वपूर्ण पनि रहने गर्छ र महाधिवेशनमा विभिन्न प्रस्तावहरू, आर्थिक राजनैतिक प्रस्तावहरू पेश भएका छन्। यो बन्द सत्रका क्रममा ती प्रस्तावहरू पेश भएका हुन्। बन्द सत्रका क्रममा पेश भएको राजनैतिक, आर्थिक, अर्थ राजनैतिक प्रस्तावले अहिले संचार माध्यमहरूमा ठाउँ पनि पाएको छ। विशेष गरी संघीयताको सवालमा प्रस्तुत भएको प्रस्तावले अहिले महत्व पाएको छ। प्रदेश सभाको खारेजीसँगै स्थानीय तहको संख्या घटाउने प्रस्ताव व्यक्त भएको छ। यो प्रस्तावलाई लिएर विभिन्न टीका टिप्पणीहरू पनि भएका छन्। आज हामी संसदको सबैभन्दा ठूलो दल, सरकारको नेतृत्व गरेको दल रासोपाको पहिलो महाधिवेशन, यसले दिने सन्देश र यो महाधिवेशनका क्रममा प्रस्तुत भएका विभिन्न प्रस्तावहरू लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राजनीति शास्त्री डाक्टर गंगा बहादुर थापा। थापाजी
नमस्कार,
स्वागत छ यहाँलाई। स्वागत छ।
नमस्कार
हजुर। अब पहिलो पार्टी, सरकारको नेतृत्व गरेको पार्टीको महाधिवेशन अब अन्तिम अन्तिम चरणमा पुगेको छ। आज सकिँदैछ नेतृत्व चयनका लागि, अहिले मतदान प्रक्रिया भइरहेको छ। अब यो जसरी आइतबारदेखि शुरू भयो, यसलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? अब पार्टी स्थापना भएको चार वर्षमा पहिलो महाधिवेशन भयो, यो बीचमा रासोपा पहिलो पार्टी पनि बन्यो, सरकारको नेतृत्व पनि गर्दैछ, यहाँले कसरी हेर्नु भएको छ?
अब थ्याङ्क यू परिमलजी। अब के छ भनेदेखि यो मैले यसलाई स्वाभाविक रूपमा हेर्छु, किनभने रासोपाले चार वर्षकै बीचमा यहाँले भनिसक्नुभयो एउटा ठुलो पार्टी हो नि भन्दाखेरि अब धेरै नै ठुलो पार्टी, झन् दुई तिहाई बहुमत भएको संसदमा भएको पार्टी बनेर आएको छ। अब र यो क्रममा अब पार्टीले पनि हालसालै त्यत्रो बहुमत पाएर संसदमा बहुमत पाएको, यही बेलामा एउटा पार्टीको पनि एउटा निर्वाचन गरेर यसलाई पनि अनुमोदित भएर नयाँ नेतृत्व आउने भनेको एकदम स्वाभाविक प्रक्रिया हो, एकदम टाइमली नै हो। र उहाँले जुन गर्नुभएको छ, किनभनेदेखि उहाँहरूको एउटा मिसन छ, त्यो मिसन पुरा गर्नलाई पार्टी र सरकार साथसाथै हिँड्नुपर्ने अवस्था पनि छ। त्यो हिसाबले दुइटै निर्वाचित भएपछि के हो भनेदेखि यहाँ कसैको किसिमको चाहिँ अर्को अर्थ पनि रहेन, कसै यिनीहरूको चाहिने उनीहरू पनि लेजिटिमेट भए पदाधिकारी जो आउनुहुन्छ, यहाँले भनिसक्नुभयो अब केही घन्टामा त सबै रिजल्ट पनि आइसक्छ, एकदम राम्रो कुरा हो यो। यसमा हामीले स्वाभाविक रूपमै लिएको छु मैले चाहिँ।
जस्तो अब महाधिवेशनमा विभिन्न विषयहरू पनि उठेका छन्, विभिन्न प्रस्तावहरू प्रस्तुत भएका छन्। यो प्रस्तावलाई हेर्दा अहिले संचार माध्यमहरूमा ठाउँ पनि पाएको छ। यसअघि रासोपाले जुन खालको अहिलेको व्यवस्था छ, संघीयता लगायतका व्यवस्थाहरूलाई चाहिँ संस्थागत गर्ने, त्यसमा आफ्नो पार्टीको समर्थन रहेको अभिव्यक्ति दिएको थियो। सँगै अब त्यो महाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रस्तावले चाहिँ अलिकति भनौं न अलमलमा पारेको जस्तो देखिएको छ, किनकि अब त्यसमा संघीयता भनौँ न यो प्रदेश सभाको खारेजी भन्ने कुराहरू पनि आएको छ, प्रस्ताव गरिएको छ। अब यहाँले कसरी हेर्नु भएको छ? संघीयता कार्यान्वयन गर्ने भन्दा अब भनौँ न त्यो व्यवस्थामा चाहिँ खारेजीको प्रस्ताव चाहिँ त्यो बैठकमा बन्द सत्रमा प्रस्तुत भएको छ। अब यसले दिने सन्देश के हुन्छ?
यहाँले उठाएको कुरा एकदम पर्टिनेन्ट हो। मैले भन्दै आएको कुरा के हो भनेदेखि यो जनमत जुन मार्च 4 को निर्वाचन जो थियो यो बदलामा भइराखेको चाहिने जुन शासन प्रणाली अथवा त्यसको केही पनि पद्धतिहरू छ त्यसलाई विचलन ल्याउने भन्नेमै जनताको मत थियो जस्तो मलाई लाग्छ। त्यो हिसाबले चाहिँ राज्यको माने मूल स्वरूपमा फेरिए पनि त्यसभित्रका केही अङ्गहरू जसलाई हामीले यहाँले भने जस्तै अब मैले ठ्याक्कै बुझेको छैन यो सङ्घ के अरे प्रदेश खारिजे हो कि होइन त्यसमा चाहिँ म कन्फ्युज छु, त्यसमा म पढिराखेको छैन। अरू बाहिर जति पनि कुरा आएछन् ती कुराहरू मलाई केही जानकारी पनि छ, मैले पढेको पनि छु। भन्दाखेरि यो चाहिँ नि एउटा विचलन ल्याउने हिसाबले र यो भइराखेको एकदमै प्रणालीले काम गरेन, परिणाम पनि दिएन भनेर जनता ले यत्रो वर्ष कुरे भनौँ न भने झन् 34-35 वर्ष कुरे। अब यो निर्वाचन के छ नयाँ संविधान आएको पनि त्यत्रो वर्ष भयो झन् यसले अलमलमा ल्याए भनेर दिएको हो, त्यसो परिवर्तन त हुनै पर्यो। अब उनीहरूले चाहेर मात्रै परिवर्तन पनि हुन्न, यहाँ हामीले बुझेको कुरा पनि हो के भन्ने संविधान छ, त्यो संविधानलाई संशोधन पनि गर्नेछ तर अब उनले केमा स्ट्यान्ड गर्छ भन्ने महत्त्वपूर्ण कुरा हो। त्यसमा कुराहरू आएका छन् जस्तो अब सबै चाहिँ के छ भने समानुपातिकै निर्वाचन गर्ने भन्ने कुरा पनि आएछन्, प्रत्यक्ष कार्यकारी बनाउने पनि कुरा आएछन्, अब कसलाई बनाउने हो, राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने हो त्यसमा पनि धेरै छलफल होला। अब स्थानीय तहलाई बलियो बनाउने कुरा कसको सङ्कै भएन र तमै हामीहरू सबै मिडिया कर्मी हामीले पनि बुझेको कुरा के हो भनेदेखि जुन वर्तमानको प्रदेश छ अवस्था थियो त्यसले काम डेलिभर नगरेको र त्यो ओभरल्यापिङ भइराखेको त्यसको कामै नभएको कि किनभने तल्लो इकाइलाई बलियो बनायो भनेदेखि त यो चाहिन्न कि भन्ने एउटा अवस्था आएको छ। अब यो कुन हिसाबमा उहाँले गर्नुभएको छ त्यो सबै आएपछि छलफल गर्नु होला, तर यो डेभिएसनै गर्ने भनेर यो जनमत आएको हुनाले यसलाई हामी स्वाभाविक रूपमा लिनुपर्छ, अब यसमा हाम्रो कन्ट्रिब्युसन पनि हुनै पर्छ जस्तो मलाई लाग्छ।
अब विशेष गरी स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको अर्थ राजनैतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्यामा एक तिहाई कटौती, प्रदेश सभाको खारेजी सहित संहिताको पुनर्संरचना, न्याय परिषद लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार, मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरण जस्ता विषयहरू उठाइएको छ। अब यसमा शासकीय सुधार अन्तर्गत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद मन्त्री नबन्ने प्रणालीको प्रस्ताव राजसभाले गरेको छ होइन, अब यसलाई चाहिँ नेपालको सन्दर्भमा यो कति व्यवहारिक देखिन्छ, कति देख्नुहुन्छ यहाँ?
यस्तो छ, त्यो राम्रो कुरा जस्तो मलाई लाग्छ, किनभने एउटा एउटै कुरा के हुन सक्ला भन्नुहुन्छ भनेदेखि कहिले कहिले अब स्वेच्छाचारी त जो पनि निर्वाचित भएको हुन सक्ने सम्भावना त रह्यो, प्रधानमन्त्रीलाई नै प्रत्यक्ष कार्यकारी हिजोसम्म म के अलमलमा थिएँ भने राष्ट्रपतिलाई प्रत्यक्ष निर्वाचित भनेको हो कि प्रधानमन्त्रीलाई भनेको हो भन्ने कुराको कन्फ्युजन हिजो बिहानसम्म थियो, अहिले तपाईँ मान्छे जो पनि मलाई क्लियर भयो, त्यो राम्रो कुरा हो र शक्ति सन्तुलन हो डेमोक्रेसी भनेको। फेरि कोही स्वेच्छाचारी भन्ने कुरा पनि भएन, पार्लियामेन्टले कानुनै बनाउने हो र पार्लियामेन्टको मान्छेलाई प्रधानमन्त्री हुन मन लाग्यो भनेदेखि त्यसले संसद छोडेर मन्त्री हुन जान सक्ने होला, त्यस्तो हुन सक्ला किनभने अमेरिकामा पनि त्यही नै हुन्छ। त्यसो भएपछि के छ भने विज्ञ मान्छेहरूको अथवा मान्छेहरूको मन्त्रीमण्डल बनाउनु सकिने भयो र त्यो पनि राम्रै कुरा हो। शक्ति सन्तुलन चाहिँ चाहियो, हाम्रो न्यायपालिकाको स्वतन्त्रता अथवा पार्लियामेन्ट भएपछि पार्लियामेन्टकोले पनि अङ्कुश लगाउने भन्नुहोस् अथवा त्यसलाई नियन्त्रणमा राख्ने किसिमको त्यो प्रावधान भयो भनेदेखि यसलाई नराम्रो भन्ने प्रत्यक्ष कार्यकारीलाई नराम्रो भन्ने अवस्थै छैन जस्तो मलाई लाग्छ।
जस्तै अब हजुर यी एजेण्डाहरू राष्ट्रपतिले उठाएको छ, संसदमा बहुमत भन्दा भनौँ संख्याको हिसाबमा धेरै माथि रहेको छ, उसले गर्न चाहेका कुराहरू सजिलै गर्न सक्ने अवस्था यति बेला राष्ट्रपतिसँग छ, सरकारसँग छ। अब यसलाई चाहिँ कसरी अगाडि बढाउला भन्ने आम चासो पनि छ होइन, राष्ट्रपतिले यी जुन खालका विषयहरू अगाडि सारेको छ महाधिवेशनमा यी यसलाई चाहिँ कार्यान्वयन चाहिँ कसरी गर्ला भन्ने चासो पनि छ कि?
अब होइन यस्तो छ, त्यो त तपाईँले अहिले चाहिँ जुन प्रदेश खारिज गर्ने भन्ने पनि बडा गाह्रो कुरा छ जुन आइराखे पनि, किन भन्नुहुन्छ भने हाम्रो नेपालको चाहिने एउटा के हो भनेदेखि आइडियोलोजी भनेको चाहिने अहिले भइरहेको फेडरल डेमोक्रेटिक रिपब्लिक पनि हो, संघात्मक चाहिँ गणतन्त्र चाहिँ लोकतान्त्रिक गणतन्त्र भनेको छ, यो त राज्यको मूल आइडियोलोजी नै हो। त्यस कारणले भने उहाँले प्रस्ताव गर्नु राम्रो कुरा हो, पार्टीले गरेको प्रस्तावको कुरा हो, यहाँले भने जस्तै दुईटीआईले पास गर्ने पनि होला अथवा त्यसमा पनि अर्को पनि व्यवधान पनि हुनसक्छ, किनभने 72 सालको संविधान त संविधान सभाले बनाएको संविधान हो। अरू यसमा जनताको राय चाहिन्छ चाहिँ राष्ट्रपतिले बहुमत ल्याएर मात्रै हुन्छ हुन्न भन्ने पनि फेरि त्यसमा पनि केही कुराहरू उठ्न सक्छन्, किनभने डेमोक्रेसीमा सबै फाइनल अथोरिटी त फेरि जनतामै जाने हो, त्यो परिवर्तन गर्न नसक्ने भन्ने कुरा छैन, फेरि फेडरल चाहिने कि नचाहिने भनेर जनतालाई सोधेर जनमत लिएर पनि गर्न सकिन्छ। अब यही मैले भनिहालेँ, फेडरलले चाहिने चाहिन्न र के छ भने केन्द्रबाट एकैचोटि लोकलमा गयो हुन्छ सानो जस्तो, त्यसमा त्यो भर्सन पनि छ, त्यसका आफ्नै तर्कहरू छन्। अब भइराखेकोले त्यसलाई पनि आफ्नै हिसाबले अलिक चुस्त दुरुस्त र अहिले जस्तो खर्चिलो नभएको र सानो बनाइराखे पनि के फरक हुन्छ के हुन्छ कि त्यहाँ मन्त्री राख्ने सांसद राख्ने जुन कुराहरूको धेरै खर्चिलो छ त्यसलाई हटाएर के भने अब भनौँ न अब अमेरिकनको गभर्नर तहको भने त्यस्तै किसिमको कुनै एउटा बनाउन पनि सकिएला कि भन्ने कुरा हो, किनभने राज्यको स्वरूप भनेको त अहिलेको फेडरल डेमोक्रेटिक रिपब्लिक पनि हो, त्यसरी सहजै सबै कुराहरू नमान्न पनि सक्लान्। फेरि अर्को पनि फेरि समस्या छ, किनभने यसमा संवाद गरे हुन्छ, मलाई भन्ने हुन्छ व्यक्तिगत भनेदेखि त यसको त्यति साह्रो परेको भएको मैले देखिनँ, अहिले 4-5 वर्ष 10 वर्ष जति पनि भयो चुनाव भयो देख्नुबाट जुन भइराखेको त्यसलाई हटाएर एकछिन सानो देश थियो एकैचोटि तललाई निकालेर बलियो बनाए पनि हुन्छ भन्ने म पनि पक्षमा मान्छे हुँ, तर अब भइराखेको व्यवस्थालाई कसरी परिवर्तन गर्ने भन्दाखेरि पनि त्यसो आउला, तर यी अहिले यहाँले भन्नुभएको स्वयं आग्लेजीले राखेका प्रस्तावहरूमा धेरै कुरा अल्म लिनु पर्ने र त्यसको विरोध गर्नुपर्ने कुनै कुरा देख्दिनँ मैले।
अब महाधिवेशनतिरै जाउँ, महाधिवेशनमा अब नीति सिद्धान्तको विषयमा त्यहाँ खासै छलफल भएको पाइएन, नेताहरूले एउटा प्रस्ताव गर्नुभयो त्यसमा अब खासै छलफल भएन, अहिले चाहिँ नेतृत्वको भनौँ न नेतृत्वमा चाहिँ आकांक्षी धेरै देखियो, सबै त्यहाँ प्रतिनिधिहरू चाहिँ नेतृत्व गर्न नेतृत्वमा पुग्न पाए हुन्थ्यो जस्तो भान देखिएको छ। अब संख्याको हिसाबमा हेर्दा 900 पदका लागि भएको निर्वाचनमा 300 भन्दा बढी उम्मेद्वारहरू त्यहाँ चाहिँ चुनाव लड्दैछन्। अब एउटा जीवन्त पार्टी बनाउनका लागि जीवन्त पार्टी हुनका लागि नीति सिद्धान्त कति प्राथमिकता हो, कति प्राथमिकतामा पर्छ? पछिल्लो समय हेर्ने भने रासोपामा मात्र होइन अन्य पार्टीहरूमा पनि नीति सिद्धान्त ओझेलमा पर्दै गएको छ, नेतृत्व पदमा पुग्न पाए हुन्थ्यो भन्ने मानसिकता चाहिँ हरेक त्यहाँ अगुवाहरूसँग नेताहरूसँग हुने गरेको छ। अब एउटा जीवन्त पार्टी बन्नका लागि नीति सिद्धान्त कति आवश्यक विषय हो?
त्यो फन्डामेन्टलै हो, आधारभूत कुरा हो, नीति त चाहियो, गन्तव्य नीति भनेको कुन गन्तव्यमा जाने हो र के एकदमै के लिने हो भने रोड म्याप के हो भन्ने किसिमको चाहियो, त्यसैलाई नै नीति भन्छु मैले चाहिँ। अब पहिला भने जस्तो तपाईँले भने इडियोलोजिकल एकदमै यो ल्याउने यस्तो बाद भनौँ कम्युनिजम सोसियलिजम यस्ता ठुल्ठुला किसिमका चाहिने थ्योरिटिकल कुराहरू अब अहिलेको जमानामा कहीँ पनि लागू भइराखेका छैनन्, ती लागू पनि हुँदैनन्, किनभने अहिलेको त प्र्याक्टिकल प्राइमेरीबाट अहिले त डिजिटलाइजेसन युगो, त्यसमा लामो समयसम्म चाहिने त्यस्ता आइडियोलोजीहरू चाहिँदैन जस्तो मलाई लाग्छ, किनभने काम पनि गरेन, यहाँले भनिहाल्नुभयो काङ्ग्रेसका पनि केही नीति थिए, माओवादीका पनि केही नीति थिए, तर 17,000 ए माओइजम ल्याउँछु भनेर गए कामै लागेन, त्यस्तै एमालेको पनि हुन, ती सबै चाहिने अब के भने एक किसिमको इलिमिनेट भइसक्यो त्यो आइडियाहरू। अहिले भनेको चाहिने के हो भन्नु भने राम्रो एजुकेसन, राम्रो स्वास्थ्य, राम्रो रोजगारी, विकास यस्तो कुरामा आउने हो होइन, त्यसको लागि उनीहरूको उहाँहरूको एउटा रोडम्याप पनि होला, त्यो राम्रो कुरा हो, एकदम जरुरी हो, तर के छ भने पहिलाको जस्तै त्यो क्लासिकल टाइप अफ इडियोलोजीको चाहिँ नि अहिले काम जस्तो कहीँ पनि छैन र नेपालमा पनि केही वर्क गर्यो, यहाँले भने जस्तै 25-30 वर्ष जति राजनीति अभ्यास हो त्यसमा त्यही ल्याउँछु के ल्याउँछु भनेर उनीहरूले शासन पनि गरे, त्यसले केही पनि भएन भने जनताले परिवर्तन गरे, नयाँ बाटै जानुपर्ने हुन्छ, नयाँ कुराबाटै जानुपर्ने हुन्छ, र नयाँ कुरा भनेको विकास र इकोनोमिक अहिले चाहिँ त्यो कुरा हो, त्यसरी नै फोकस गर्नुपर्ने हुन्छ, त्यो राम्रो कुरा हो। अब जहाँसम्म चाहिने प्रतिस्पर्धा छ, अब पार्टी ठुलो छ, त्यसमा नेतृत्वमा जाउँला र आफूले पनि केही कुराहरू आफ्नो पनि व्यक्तित्व पनि बढाउँला भन्ने आकाङ्क्षा हुनु पनि मान्छेहरूमा राम्रो कुरा हो। फेरि के छ भनेदेखि एकदमै के छ भने निर्वृत्त भएको भए पनि यो यहाँ यो त पार्टी अथोरिटी नै भयो, यहाँ त मौखिक पारण भन्ने पनि क्रिएसनमा आउँथ्यो. अलिकति चाहिँ नि अलिक अर्गनाइज राम्रोसित हुन सकेन कि भन्ने कुरा त उहाँले आफैले स्वीकारिसकेको अवस्था छ. अब हाम्रो चाहिँ नि केही किसिमले गर्दाखेरि हामीले भने बेलामा गर्न सकिन भनेर उहाँले जुन सञ्चालकहरू अथवा अर्गनाइजरले भनिसके अवस्थामा हामीले भन्ने कुरा पनि गरेर भएन. तर पहिलो अभ्यास पनि थियो उहाँहरूको यसमा सानातिना कुराहरूलाई नअल्झिकन उहाँले एउटा स्पष्ट चाहिने पोलिटिकल अब यहाँले भने जस्तो इकोनोमिक डिटेल्सको खाका आयो भनेदेखि यसमा छलफल हुन्छ, बहस होला, फेरि संविधान संशोधन पनि होला, कति कुराहरूमा फेरि जनमतमा पनि जानुपर्ने पनि हुनसक्छ, उहाँ संविधान संशोधन भएर मात्रै पनि नहुनसक्छ किनभने हामी जनताको पनि अधिकार चाहिन्छ भन्ने पनि कुरा होला. तर जे छ त्यसलाई हामीले
हामी अब कुराकानीको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौं. अब यो राजसभा स्थापना भएको चार वर्षमा पहिलो महाधिवेशन गर्न सफल भएको छ. एक हिसाबमा एउटा व्यक्तिमा केन्द्रित पार्टी यो महाधिवेशनले त्यो पार्टीलाई चाहिँ संस्थागत गर्दैछ. अब यो महाधिवेशनले जुन खालको दीर्घकालीन रूपमा राजसभाको जीवनसँग जोडिएको पनि छ, यो राजसभाको जीवनमा अब यो महाधिवेशनले कति महत्व राख्ला यहाँले चाहिँ?
एकदमै महत्व किन भन्नुहुन्छ भने उहाँहरू कतिजना उठेर कतिजनाले त्यो पार्टी खोल्नुभयो, आज अघिल्लो चुनावमा कति मान्छेहरू एक्टिभ हुनुहुन्छ केन्द्रीय नेताहरूमा अथवा विभिन्न पदहरूमा, अहिले कत्रो आइसकेको आकार भनेको उहाँहरूलाई पनि गर्वको कुरा हो. अब धेरैले के भन्छन् हुनुहुन्छ भने धेरै बाहिरबाटै आएका मान्छेहरू छन् यसमा, काङ्ग्रेस समिति माओवादीबाट आएका छन्, अब ती कुरालाई बिर्सन पर्छ. उनीहरूले जुन पार्टीमा पूर्वमा भए पनि अहिले यही पार्टीबाट राम्रो हुन्छ र यसैलाई हामी अगाडि बढाउँछौँ र यही नै सिको भनेर उहाँहरू आउनु भएको छ. त्यसो हुनाले लेट अस ट्रस्ट टु एभ्रीबडी के भने अब के भन्नुहुन्छ भनेदेखि त्यो पार्टीको अब अहिले हेर्दाखेरि कुनै डगमेटिक र कुनै अर्थोडक्स विचार लिएर आएको जस्तो देखिएन, लिबरलको कुरा नै देखियो त्यसमा. अब
हुन्छ त थापाज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा सहभागी भइदिनु भयो, यहाँलाई धेरै धन्यवाद. हामी कुराकानी गर्दै थियौं एकजना राजनीति शास्त्री डाक्टर गंगा बहादुर थापासँग, विशेष गरी रासोपाको पहिलो महाधिवेशन यति बेला चितवनमा जारी छ, अन्तिम चरणमा पुगेको छ, अहिले मतदान प्रक्रिया भइरहेको छ. मतदान सकिएर मतगणना सकिएपछि आजै यो महाधिवेशन विधिवत रूपमा सकिँदैछ. यसरी राजसभाको महाधिवेशन सकिरहँदा यसले राष्ट्रिय राजनीतिमा दिने सन्देश, यसमा प्रस्तुत भएका विभिन्न प्रस्तावहरू र यी प्रस्तावहरूले चाहिँ राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं. यो कुराकानी सँगै आजको लागि अन्तर्संवाद यति नै. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.